नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुविष्ट सल्यानी। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मङ्गलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका औषधि 102.6 मेगाहर्जबाट मङ्गलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी गण्डकी प्रदेशका 11 जिल्लाहरूमा माघ 14 गतेबाट COVID-19 विरुद्धको खोप लगाउन सुरु गरियो। खोप लगाए पश्चात आउने समस्याहरूका बारेमा र नेपाल सरकारको तर्फबाट भएका गरेका कामहरूको सेरफेरमा रहेर कार्यक्रममा हामीले तयार पारेका छौँ। आजको कार्यक्रममा हामी सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख रामबहादुर केसी,
अरू प्रदेशभन्दा पनि हाम्रो प्रदेश 107% बढी हामीले यो कभरेज गरेको कुराहरू जानकारी दिन्छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर विनोद बिन्दु शर्मा,
98% भन्दा बढी हाम्रो निको हुने दर छ, 15,123 जना निको हुनु भएको छ भनेदेखि हाम्रो प्रदेशमा आजसम्म सक्रिय संक्रमितको संख्या चाहिँ 345 छ।
र जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका कोल्ड चेन निरीक्षक ऋषिराम खत्रीज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। हाम्रो संविधानको भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हकमा लेखिएको छ, एक, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, दुई, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ, तीन, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ, चार, प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ। यसै अनुरूप पहिलो चरणमा COVID-19 खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू 17,195 जनालाई लगाउने लक्ष्य भए अनुरूप सबैलाई लगाइसकिएको छ। अहिले पनि हाम्रो समाजमा COVID-19 भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण निकै फरक रहेको छ। पहिला सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिइएको थियो भने हाल व्यक्तिगत दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, खानपानमा ध्यान दिने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउने, आफ्नो र छरछिमेकमा रहेकाहरूको बारेमा चासो राख्ने जस्ता कुराकानीहरूमा निगरानी बढाउनु पर्ने आजको आवश्यकता रहेको छ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि, आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौँ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिउँ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अब यहाँनिर मानवाधिकार समाचार। इन्सेकको आयोजना तथा बन्दीपुर गाउँपालिकाको संयोजनमा माघ 19 बन्दीपुरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयहरूलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताउनुभयो। बन्दीपुरले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार समग्र बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार भन्ने नारा तय गरी 20 वर्षे गुरु योजना समेत तयार गरेको भन्दै अध्यक्ष थापाले 20 वर्षे गुरु योजनामा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा पारेको बताउनुभयो। इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा वडा नम्बर 1 खाद्यको अधिकारको सवालमा अन्तर्क्रिया कार्यक्रम माघ 18 सम्पन्न भयो। कार्यक्रममा अब कुराकानीको पालो। अबको क्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख रामबहादुर केसीज्यूसँग गरिएको कुराकानी। रामबहादुर सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद सर, हजुर,
सामाजिक विकास मन्त्रालयले यो पछिल्लो चरणमा कोभिडको यो कहरको बिचमा खोप पनि आइसकेको लगाइसकेको यो अवस्थामा के गरिरहेको छ?
अहिलेसम्म हामीले 1,70,775 जनाको टेस्ट गरिसकेको छ, त्यसमध्येमा सक्रिय संक्रमित 15,651 जनालाई संक्रमित भएको छ भने सक्रिय संक्रमित अहिलेसम्म हामीसँग 363 जना हुन्छ भने दुःखको कुरा छ भने 203 जनाले चाहिँ ज्यान गुमाउनु भएको छ। सुरुदेखि नै मास्क लगाउनु पर्ने, हात धुनु पर्ने, डिस्टेन्स मेन्टेन गर्ने 2 मिटरको, त्यसपछि आएर सेनिटाइजर प्रयोग गर्ने कुराहरू हामीले चाहिँ आम नागरिकलाई संचारकर्मी जस्तै संचारकर्मी मार्फत हामीले जानकारी दिएको कुराहरू यहाँ जानकारी छ। र अहिले हामीले 14 गतिदेखि हामी खोप लगायौँ, 17,195 जनालाई खोप लाउनु पर्नेमा हामीले 18,775 खोप लगाएर अरू प्रदेशभन्दा पनि हाम्रो प्रदेश 107% बढी कभरेज गरेको कुराहरू जानकारी दिन चाहन्छु। सङ्ख्याको हिसाबले भन्दाखेरि हामीले मुस्ताङमा 226 जनालाई, म्याग्दीमा 894 जनालाई, बागलुङमा 1729 जनालाई, पर्वतमा 1,030 जना चाहिँ, कास्कीमा 7,133, स्याङ्जामा 1,496, चरौमा 1,834, लमजुङमा 1,450, गोर्खामा 1,559, मनाङमा 1,60 र नवलपुरमा 960 गरी हामीले 18,772 जो स्वास्थ्य कर्मी फ्रन्टलाइनमा बसेर कार्यरत गर्नुहुन्छ, स्वच्छसफाई कर्मी, एम्बुलेन्स कर्मी, चाहिँ सब वाहन कर्मी, सब वाहनमा चाहिँ काम गर्ने आर्मीका पर्सनल सुरक्षा कर्मीहरू, कैदी बन्दीहरू हुन्छ, उहाँलाई गरेर हामी यो खोप लगाएर अब हामी दोस्रो चरणको लागि चाहिँ हामीले चाहिँ माथि मन्त्रालयले हामीलाई चाहिँ त्यो मालपुत कार्यालयका बढी भुजाउने कार्यालयका कर्मचारीहरूको चाहिँ पशु भयो, मालपुत भए, अन्य चाहिँ कर्मचारीहरूको विवरण चाहिँ हामीलाई चाहिँ माग गरेका छ, त्यो विवरण हामीले पठाउने कामहरू सम्पन्न गरिसकेका छौँ।
अब यो कोरोना नियन्त्रणको अवस्थालाई मन्त्रालयले चाहिँ कसरी हेरिरहेको छ?
अहिले चाहिँ हामीले चाहिँ सब कलेक्सन पनि एकदम बिस्तारै बढिरहेको थियो भने अहिले किनको हकमा चाहिँ अहिले चाहिँ सब कलेक्सन, किन हामीले घरमा आइसोलेसन सेन्टरमा बस्नु भनेर चाहिँ हामीले आम नागरिकलाई भन्यौँ, र घरमै चाहिँ आइसोलेसनमा बसेपछि अलिकति चाहिँ सिरियसनेस भएको हुनाले चाहिँ हामीले चाहिँ हेलो डक्टर चाहिँ मनोसामाजिक कार्यकर्ताहरूद्वारा चाहिँ हामी उहाँहरूलाई हामीले घरमै बसेर पनि हामीले चाहिँ काउन्सिलिङ गर्ने हुनाले चाहिँ सिरियसनेस पनि कम भएर अहिले हेर्नुभयो भने मृत्यु दर धेरै घटेको कुराहरू यहाँबाट जानकारी दिन चाहन्छु। र अहिले हामीले चाहिँ के भन्न चाहन्छु भने हाम्रो प्रदेशमा पहिला तपाईँको चाहिँ हामी कहाँ आइसियु भन्ने कुरा त्यति थिएन होइन, हामीले चाहिँ तपाईँको चाहिँ म्याग्दी जिल्लामा 2 भेन्टिलेटरको चाहिँ 5 बेडको आइसियु, पर्वतमा चाहिँ 2 भेन्टिलेटरको 5 बेडको आइसियु, अनि बागलुङमा चाहिँ 2 बेडको भेन्टिलेटर चाहिँ 2 सहितको 3 बेडको आइसियु, माथि सिटी अस्पतालमा, त्यसपछि आएर चाहिँ मध्यबिन्दु अस्पतालमा यी गरेर चाहिँ हामीले चाहिँ गरेका छौँ। र अब स्याङ्जा, त्यसपछि आएर चाहिँ यो चनौ, लमजुङमा चाहिँ हामीले चाहिँ यो आइसियु व्यवस्थापन गर्ने कुराहरूमा हामीले चाहिँ चाँजो बाँझो मिलाउँदैछौँ। सबै अस्पतालमा चाहिँ हामी हाई फ्लो अक्सिजन, किनभने यसको अक्सिजन नै यसको उपचार रहेछ, र हामीले हाई फ्लो अक्सिजनको व्यवस्था पनि हामीले गरेर
सबै हस्पिटलमा पुग्यो त्यो अक्सिजन जडान कार्य।
अब अक्सिजन जडानको कार्यमा अहिले चाहिँ तपाईँको चाहिँ मुस्ताङमा हुन बाँकी छ, स्याङ्जामा बनेर प्रोडक्सन हुन लागिसकेको छ, माथि सिटीमा प्रोडक्सन हुन लागिसकेको छ, पर्वतमा प्रोडक्सन लागिसकेको छ, पेरीमा प्रोडक्सन हुन लागिसकेको छ, झोलागिरीमा प्रोडक्सन हुन लागिसकेको छ, लमजुङमा भर्खरै तपाईँको आएर टेन्डरको प्रक्रियामा गइसकेको छ, अनि गोर्खामा जडानको प्रक्रियामा छौँ, अनि मध्यबिन्दु अस्पतालमा पनि जडानको क्रममा छौँ, र यो महिनाभित्रमा हामीले चाहिँ सबै ठाउँमा चाहिँ अक्सिजन प्लान्ट जडान गरेर बाँकी जिल्लाहरूमा अक्सिजन प्लान गरेर चाहिँ हाम्रो आम नागरिकहरूलाई यो अक्सिजन कम भएको बेलामा चाहिँ सर्वसुलभ तरिकाले चाहिँ हामीले अक्सिजन दिने व्यवस्था अहिले पनि दिन त दिएका छौँ, अहिले पनि सिलिन्डरद्वारा हामी दिएका छौँ, त्यही पनि त्यही उत्पादन गरेर त्यही नै चाहिँ तपाईँको चाहिँ वितरण गर्ने प्रक्रियाको थालनी गर्दैछौँ। र अर्को कुरा के भन्दा तर त्यसपछि आएर चाहिँ हाम्रो चाहिँ आइसोलेसन त माथि चाहिँ एलडिओ भन्छ, हाई डिपेन्डेन्स युनिट भनेर चाहिँ हामीले गोर्खामा 25 बेड, त्यसपछि लमजुङमा 25 बेड, धौलागिरीमा 25 बेड, र सरोगमा 25 बेड, र चाहिँ मध्यविद्यालय अस्पतालमा 25 बेड गरेर 125 बेडको पनि हामीले व्यवस्थापन गर्न चाहिँ क्रममा हामी गइरहेछौँ भने अर्को दोस्रो कुरा मध्यबिन्दु अस्पतालमा र चाहिँ बाबुमुख धौलागिरी अस्पतालमा निकट भविष्यमा केही समयभित्रमा चाहिँ पिसिआर टेस्टको चाहिँ कार्य आरम्भ पनि हुने कुराहरू हामीले चाहिँ थाली गरेका छौँ। र त्यसको साथसाथै आइसियु मात्रै भएर आइसियु सञ्चालनको लागि चाहिँ एनेस्थेसियोलोजिस्ट अथवा चाहिँ एमडिजिबी डक्टर अथवा सिस्टरहरू चाहिँ मतलब स्टाफ नर्सहरूको व्यवस्थाको लागि जरबन्दी अहिले चाहिँ स्वीकृति भएर आएको हाम्रो छ, र केही समयभित्रमा ती सेवा सञ्चालनको लागि चाहिँ प्रत्यक्ष जनशक्ति पठाएर आम बिरामी जो चाहिँ संक्रमित भएर चाहिँ असजिलो अवस्थामा पुग्नु भएको छ उहाँले सर्वसुलभ तरिकाले चाहिँ शिक्षा सेवा दिने व्यवस्था मिल्ने कुराहरूमा हामी अगाडि बढेका छौँ।
यो कम्युनिटीमा पनि जाने भयो होइन, कम्युनिटीमा जाँदाखेरिको प्लानिङ चाहिँ कस्तो भइरहेछ?
अब कमिटीमा त अहिले जाँदाखेरि त हामीले चाहिँ अलिक कमिटीमा स्वास्थ्य सहजीवीहरू हुन्छ, गाउँपालिका स्वास्थ्य सहजीवी हुन्छ, त्यहाँको गाउँपालिका अध्यक्ष हुनुहुन्छ, उपाध्यक्षजी हुनुहुन्छ, प्रशासकीय अधिकारी हुन्छ, उहाँलाई पनि हामी नियमित कन्ट्याक्टमा गरेर चाहिँ यो तपाईँहरूले चाहिँ यो मास्क लगाउने काम, हात धुने काम र सिस्टम मेन्टेन कामहरू नियमित गर्नुपर्छ भनेर हामी भनेका छौँ। सञ्चार माध्यमद्वारा हामीले भन्नुपर्ने हुन्छ अहिले ठिक ठाउँमा सानो ठाउँमा नारा जुलुसहरू चलिरहेका छन्, त्यसमा पनि तपाईँहरूले चाहिँ हामीले चाहिँ राजनीतिक दलका चाहिँ प्रतिनिधिहरूलाई हामी सबैलाई चाहिँ हामीले चाहिँ यो मास्क प्रयोग गर्ने, जति पनि डिस्टेन्स मेन्टेन गर्ने, हात धुने र तपाईँको आएर चाहिँ सेनिटाइजर प्रयोग गर्ने कुराहरू हुनसक्छ। यो चाहिँ फेरि सेकेन्ड वेभ आउन सक्छ। यो सेकेन्ड वेभ आयो भने नेपालमा धेरै मान्छेको चाहिँ मृत्यु हुन सक्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि सजग र सजग रहनको लागि हामीले चाहिँ आम नागरिकहरूलाई र हाम्रा स्वास्थ्य कर्मी साथीहरूलाई पनि यो सन्देशहरू दिनको लागि हामीले निरन्तर हामीले सम्पर्कमा रहिरहेको।
अब यस्ता भेटभाटका कार्यक्रम हुन थाले, ठेलम ठेल धकेला धकेल गरेर नारा जुलुस हुन थाले भनेपछि त पहिलाभन्दा झनै सचेत भएर रहनुपर्ने, जोगिनुपर्ने अवस्था आयो नि होइन?
एकदम तपाईँको कुरामा म सहमत छु। हामी स्वास्थ्य कर्मीहरू हजुरआज बिन्ती गरे, गत वर्षको माघको 12 गतेदेखि निरन्तर रूपमा कोभिडको रोगको नियन्त्रण र यसको चाहिँ फैलावट, यसमा आएको बिरामीलाई आइसोलेसनमा राख्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने र तिनवटा चिकित्सित बिरामीलाई चाहिँ आइसियुमा राखेर उपचार गर्ने लगायतका कामहरू हामीले निरन्तर गरेको कुराहरू तपाईँ सञ्चार कर्मी साथीहरूलाई थाहा नै होला। यो प्रदेश अरू प्रदेशभन्दा हामीहरू तपाईँहरूको सहयोगले, कर्मीको सहयोगले प्रदेश सरकार प्रमुखजीहरू, प्रदेश सरकारका मन्त्रीजीहरू, नेतागणजीहरू सबै लागेर चाहिँ यो अवस्थामा आएका छौँ र हामीले चाहिँ सौभाग्यले चाहिँ हामीले चाहिँ यो खोपिनी पायौँ। अहिले तपाईँलाई मैले बिन्ती गरेँ, अरू हामीले चाहिँ यो प्रगतिमा हामी अगाडि बढेका छौँ र अब फेरि हामीले चाहिँ दोस्रो चरणमा चाहिँ बढी भिडभाड हुने कार्यालयका चाहिँ कर्मचारी साथीहरूलाई पनि यो खोपहरू चाहिँ हामीले चाहिँ फेरि डाटा कलेक्सन गर्दैछौँ र केही समयभित्रमा उहाँलाई हामी खोपहरू लगाइदिन्छौँ। त्यसो भएपछि खोप लगाइसकेपछि चाहिँ आम नागरिकहरू चाहिँ बिस्तारै बिस्तारै प्रोटेक्सन हुँदै जानुपर्छ। जस्तै अब खोप लगाइसकेपछि अब रोग नै लाग्दैन भनेर हामी भन्ने होइन, यो मास्कको प्रयोग एकदम निरन्तर गर्नुपर्छ, हात धुने कामहरू गर्नुपर्छ, डिस्टेन्स मेन्टेन 2 मिटरको फर्कमा गर्नै पर्छ र तपाईँको आएर चाहिँ सेनिटाइजर छ भने प्रयोग गर्नुपर्छ भनेर चाहिँ तपाईँहरू जस्ता आम सञ्चार कर्मी साथीहरूलाई र चाहिँ सबै आम नेपालीलाई चाहिँ विभिन्न माध्यमद्वारा हामीले यो प्रचार प्रसार गरेका छौँ र यो कुराहरू चाहिँ गर्नको लागि चाहिँ मैले आग्रह अधार गर्छु। तर चाहिँ हेर्दाखेरि तपाईँले देख्नु भएको छ त्यो ज्वरो नारा जुलुसहरू चल्दाखेरि त्यहाँ कतिले मास्क लगाएको छन्, कतिले मास्क लगाएको छैनन्, उहाँहरू चाहिँ हाम्रो आउट अफ कन्ट्रोलमा भएको हुनाले उहाँलाई आग्रह अनुरोध मात्रै हामीले गर्ने कामहरू हो तर यो आग्रह अनुरोध गर्ने काममा हाम्रो निरन्तर लाग्ने कुराहरू
पहिलो लक्षित समूहलाई जुन दिइने खोप हामीले लक्ष्य गरे भन्दा बढी लगायौँ, 107% खोप लगायौँ। अब बाँकी नागरिकका लागि खोप उपलब्ध गराउन प्रदेश सरकारले केही त सोचिरहेको होला है?
होइन, प्रदेश सरकारको यसो चाहिँ यो नेपाल सरकारले नै तपाईँको चाहिँ यो चाहिँ यसको प्रतिबन्ध गर्दैछ। अहिले भर्खरै तपाईँको आएर फेरि 20 लाख डोजहरू फेरि चाहिँ आउँदैछ र चाइनाले पनि दिन्छ भन्ने कुरा मिडियामा सुन्नुमा मात्रै आएको छौँ र सरकारले विभिन्न बहुनिकाय विभिन्न सङ्घ संस्थाबाट नेपाली नागरिकहरूलाई फ्री नै खोप लगाउने, जुन 72% जनसङ्ख्यालाई खोप लगाउने परिकल्पना गरेको छ। त्यो परिकल्पनामा चाहिँ तपाईँको जो जो तपाईँको हाई रिस्कमा हुनुहुन्छ, जो जोलाई पनि फ्रन्टलाइनमा बसेर काम गर्नु भएको छ, त्यसमा हामीले पत्रकार साथीलाई पनि हामीले भनिहाल्छौँ, यो पत्रकार साथी पनि धेरै लामो समयसम्म काम गर्नु भएको छ, उहाँलाई पनि लगाउनुपर्छ भनेर हामीले राखेको छौँ। लाख 7 लाख यो दोस्रो फेजमा त्यो पत्रकार साथीहरू, स्वच्छताका कर्मीहरू सबै र धेरै भिडभाड हुने कार्यालयका कर्मचारी साथीहरूलाई लगाएर बिस्तारै बिस्तारै तपाईँको चाहिँ अनि यो 55 वर्षभन्दा माथिका यसो गर्दा गर्दै हामीले चाहिँ 72% चाहिँ हामीले चाहिँ नागरिकलाई खोप लगाउने चाहिँ परिकल्पना गरेका छ। हाम्रो प्रदेशमा पनि त्यो अनुसारमा हामीले चाँजो पाँचो मिलाएर चाहिँ
केसी सर, अब मन्त्रालयको तर्फबाट आम नागरिकका लागि यहाँले के सन्देश दिन चाहनुहुन्छ मन्त्रालयको?
मैले मन्त्रालयको तर्फबाट म सम्पूर्ण आम नागरिक, दाजुभाइ दिदीबहिनीहरू, सञ्चार कर्मी साथीहरू, सुरक्षा कर्मीहरू, हाम्रा नेता गणजीहरू, पार्टीका बन्धुहरू सबैलाई म के भन्न चाहन्छु भने यो खोप लगाइसकेपछि पनि सन्देश हामीले अब हामी पूर्ण सुरक्षित भयो होइनौँ, यो 2 पटक खोप लगाउनु पर्ने हुन्छ, त्यसैले मास्क अनिवार्य रूपमा लगाइदिनुहोस्। म हात जोडेर बिन्ती गर्छु, छातीमा हात राखेर बिन्ती गर्छु, मास्क लगाइदिनुहोस्। यदि भिडभाडमा जानुहुन्छ भने तपाईँ 2 मिटरको चाहिँ डिस्टेन्समा बसिहाल्नुहोस्, तपाईँ आफै सुरक्षित हुनुहोस् र हात धुने काम जुन छ हाम्रो चाहिँ हातमा हात नै हो, तपाईँको धेरै फोहोरले चाहिँ यताउति गर्ने हातलाई धोइदिनुहोस्, जहाँ पनि चाहिँ पानी देख्दा बित्तिकै आइदिनुहोस् र तपाईँको सेनिटाइजर छ, तपाईँसँग क्षमता छ भने उपलब्ध भने सेनिटाइजर पनि भयो। यी चारवटा कुरा हामी गर्न सक्यौँ भने यो राम्रो हुन्छ। यस्ता खालको रोगहरू अरू पनि आउन सक्छ, त्यो तपाईँ COVID-19 भन्ने अहिले तपाईँको आएर चाहिँ लन्डन भेरिएन्ट भनेर आइरहेको छ, त्यस्ता खालको नयाँ म्युटेन्ट पनि आउन सक्छ। त्यसो भएको हुनाले हामीले चाहिँ सजग र सजग भनेर यसको कुनै उपचार छैन, हजुरलाई थाहा छैन। तपाईँलाई कुनै पनि समस्या भयो भने तपाईँले चाहिँ हामीलाई सम्पर्क राख्नु ल, तपाईँलाई सहयोग गर्न सामाजिक विकास मन्त्रालय तत्पर छ भन्ने कुराहरू म जानकारी दिन चाहन्छु।
हस् केसी सर, यो कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
नमस्ते सर, हजुर तपाईँले यो मौका दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख रामबहादुर केसीज्यू।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौँ। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
हामीले कार्यक्रमका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माज्यूसँग कुराकानी गरेका छौँ। स्वास्थ्य निर्देशनालयका निर्देशक, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर विनोद बिन्दु शर्मासँग गरिएको यो कुराकानी। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कोरोनासँग तपाईँको टिमले लडिरहँदाखेरि के छ पछिल्लो प्रगति सर?
कोरोनासँग समग्र रूपमा हेर्ने हो भनेदेखि हाम्रो प्रगति भनेको गण्डकी प्रदेशले चाहिँ 127,915 कोरोनाको PCR टेस्ट गरेको छ, 15,671 संक्रमित हुनुभएको छ र निको हुनेको संख्या पनि उल्लेख्य छ, 98% भन्दा बढी हाम्रो निको हुने दर छ, 15,123 चाहिँ निको हुनुभएको छ भनेदेखि हाम्रो प्रदेशमा आजसम्म सक्रिय संक्रमितको संख्या चाहिँ 345 छ र दुःखद रूपमा चाहिँ हाम्रो प्रदेशमा मृत्यु हुनेको संख्या 203 पुगेको छ। यदि हामीले चाहिँ गएको 24 घन्टामा चाहिँ हेर्ने हो भनेदेखि 140 चाहिँ नमुना सङ्कलन गरेकोमा चाहिँ 20 संक्रमित देखिनु भएको छ, 38 निको भएर जानुभएको छ भने नेगेटिभ आउनेको संख्या 120 छ। यो त भयो समग्र एउटा कोरोनाको तथ्याङ्कगत अपडेट। चाहिँ हामीले कोरोनाको सन्दर्भमा काम गरेको क्वारेन्टाइन, आइसोलेसन, ल्याबको व्यवस्थापन, सूचना व्यवस्थापन, यी समग्र कुराहरूमा चाहिँ हामीले निखार त ल्याएको छौँ र चाहिँ यसमा हाम्रो स्वास्थ्य कर्मीहरूले खास गरी अत्यन्तै कुशलताका साथ काम गर्नु र पछिल्लो समयमा कोरोनासँग सम्बन्धित खोपको सन्दर्भलाई जोडेर हेर्ने हो भनेदेखि अर्को 14 केन्द्रमा सम्माननीय प्रधानमन्त्रीज्यूले खोपको उद्घाटन गरिसकेपछि हामीले गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङज्यूले गण्डकी अस्पतालको हातामा रहेको खोप केन्द्रमा उहाँले 10:30 उद्घाटन गर्नुभयो र त्यसको लगतै हाम्रो 11 जिल्लामा 14 खोप केन्द्रहरूमा चाहिँ यो एकै साथ सुरु भयो र चाहिँ हामीले 11 दिनमा यसको खोपको कार्यक्रमलाई चाहिँ हामीले समापन गरेको छौँ र समापन गर्ने तहमा आउँदाखेरि हाम्रो कुल टार्गेट भनेको 17,196 थियो भनेदेखि हाम्रो उपलब्धि 18,472 हामीले चाहिँ खोप दिन सफल भएको छौँ। यसरी हेर्दाखेरि गण्डकी प्रदेशको खोपको प्रगति प्रतिशत हेर्दाखेरि 107% भएको छ, जुन अरू कुनै पनि प्रदेशले यो लेभलको चाहिँ उपलब्धि हासिल गर्न सकेको छैन। यो उपलब्धि हासिल गर्नमा खास गरी हाम्रा स्वास्थ्य कर्मीहरू, हाम्रा मिडिया कर्मीहरू, हाम्रा सुरक्षा कर्मीहरू र अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय तहको प्रतिनिधिज्यूहरूले जसरी यसलाई चाहिँ साथ सहयोग दिनुभएको छ, दुर्गममा रहेको चाहिँ आफ्ना स्वास्थ्य कर्मी, स्वास्थ्य स्वयंसेविकाहरूलाई उहाँले गाडी रिजर्भ गरेर ब्यानर लगाएर एउटा उत्सवको रूपमा चाहिँ उहाँले खोप केन्द्रमा आफ्ना स्वास्थ्य कर्मी र स्वयंसेविकालाई चाहिँ सहयोग गर्ने मौका यो हो भनेर चिनेर चाहिँ उहाँले साथ सहयोग गर्नुभएको छ र यो अत्यन्तै उत्साहका साथ, विजय भावका साथ गण्डकी प्रदेशमा पहिलो चरणको खोपको कार्यक्रम चाहिँ सम्पन्न भएको छ।
यो माघको 14
चौबिस गतेसम्म
डाक्टर साहब, यी दिनहरूमा, यी हप्ता तपाईँ निकै दौडधुप गर्नुभयो होइन, यो अवस्थालाई नियन्त्रणको रोकथामको यो हाम्रो प्रयासलाई र तपाईँ घुमिरहेका ठाउँहरूबाट देखिने तस्बिर चाहिँ कस्तो हो?
यति छिटो हामी यो अवस्थामा पुग्छौँ भने हामीले कल्पना गरेको थिएन। 2076 माघको 12 हामीले सुरु गरेको कोरोना विरुद्धको अभियान अहिले माघको 14 एक वर्ष 2 आएर चाहिँ हाम्रो प्रदेशमा, हाम्रा केन्द्रहरूमा, हाम्रो जिल्लाहरूमा र हाम्रो घरमा चाहिँ भ्याक्सिन आएको छ। यो लगाउँदा अत्यन्तै खुसी लाग्ने कुरा त छँदै छ, तर यो एउटा खालि यो फ्रन्टलाइनर्सहरूलाई चाहिँ भ्याक्सिन दिने, एउटा भ्याक्सिन दिने सन्दर्भ मात्रै होइन कि अब हामीले चाहिँ म्यासिभ रूपमा जुन हामी कम्युनिटीमा जाँदैछौँ, कम्युनिटीलाई प्रत्येक व्यक्तिलाई जुन प्रोटोकलमा पर्नुभएको छ उहाँहरूलाई प्रत्येक व्यक्तिसँग पुगेर यो खोपको व्यवस्थापन गर्नुपर्ने हुन्छ, उहाँहरूलाई खोप दिने काम भनेको चाहिँ अझ ठुलो विशेष जिम्मेवारी छ। यो खोप सञ्चालन गर्नलाई हामीले चाहिँ खास गरी स्वास्थ्य कर्मीहरूलाई चाहिँ खोप दिएर चाहिँ हामीले भ्याक्सिनेटर तयार गरेका छौँ, जो अब जसलाई खोप दिएको छ उहाँहरू अब आफै परिचालित भएर चाहिँ जिल्लामा जानुहुन्छ। त्यही भएर यो एउटा कोसेढुङ्गा हो, यो चाहिँ एउटा सफलताको कोसेढुङ्गा हो। यसले समुदायमा चाहिँ सङ्क्रमण हुने जुन चेन छ त्यसलाई चाहिँ केही हदसम्म चाहिँ यसले चाहिँ ब्रेक गर्ने अपेक्षा लिन सकिन्छ भनेदेखि स्वाभाविक रूपमा चाहिँ अहिले सङ्क्रमणको दर कम छ। तर योभन्दा भन्दै यो सङ्क्रमणको दर कम छ भनेर चाहिँ सङ्क्रमणको जोखिम चाहिँ कम भएको छैन। त्यही भएर यही सन्दर्भमा सम्पूर्ण महानुभावहरूलाई म चाहिँ आफ्ना व्यवहारहरू व्यवस्थित गर्न र अझै संयमता कायम गर्न, अझै अनावश्यक रूपमा यात्रा नगर्न, अनावश्यक रूपमा भिडभाड नगर्न, अनावश्यक रूपमा हस्पिटल मल सपिङ मलहरूमा र बजारमा नजानलाई म विशेष अनुरोध गर्न चाहन्छु। किनभनेदेखि अहिले हाम्रो धेरै महिनादेखि गुम्सिएको जुन अवस्था थियो, अहिले थोरै खुलापन भ्याक्सिन आएको सन्दर्भले पनि अब त सङ्क्रमणको जोखिम छैन है भन्ने पर्न सक्छ, त्यो होइन, त्यो किमात होइन। सङ्क्रमणको जोखिम अझै छ र खास गरी हाम्रा सिनियरहरू, हाम्रा बुवा काका आमा हजुरबुवा जसले अर्को दसैँमा चाहिँ हामीलाई चाहिँ आशीर्वाद दिनुहुन्छ, हामीले त्यो आशीर्वाद गुमाउनु हुँदैन। यसको लागि चाहिँ हाम्रो घरलाई सुरक्षित बनाउनुपर्छ, हाम्रो बुवा आमा हजुरबुवा हजुरआमाहरूलाई चाहिँ सुरक्षित बनाउनुपर्छ र हाम्रा व्यवहारहरूलाई चाहिँ सुरक्षित बनाउनुपर्छ। अझै हामीले चाहिँ एक डेढ महिना दुई महिना अझै व्यवस्थित गर्नुपर्छ जबसम्म हामीले कम्युनिटी लेभलसम्म पुरै यसको चाहिँ खोपको सन्दर्भलाई चाहिँ पुरा गरेनौँ, तबसम्म प्रत्येक व्यक्तिले यो स्वास्थ्यको व्यवस्थापकको रूपमा, स्वास्थ्यको प्रशिक्षकको रूपमा चाहिँ काम गर्नुपर्छ र तपाईँको टाइम हरेक टाइम तपाईँले चाहिँ अरूलाई पनि सम्झाउनलाई चाहिँ प्रयोग गरिदिनुपर्छ, तब मात्र हामीले कन्ड्याक्ट गर्दैलाई सुरक्षित बनाउन सक्छौँ।
डाक्टर साहब, 17,195 जुन टार्गेट गरिएको थियो खोप लगाइने, 18,472 जनालाई लगाएर यो उत्कृष्टता प्रदान गर्यो भन्नुभयो, अब 11 जिल्लामा के कति सङ्ख्या रह्यो डाक्टर साहब?
मैले 11 जिल्लाको चाहिँ सङ्ख्या यहाँलाई भन्ने क्रममा कास्कीमा चाहिँ 7,133 हामीले कास्कीमा लगाएको छौँ, गोर्खामा 1,559 छ, तनहुँमा चाहिँ 1,834 छ, नवलपुरमा 960, पर्वतमा 1,030, बागलुङमा 1,729, त्यस्तै मनाङमा 161, मुस्ताङमा 226, म्याग्दीमा 894, लमजुङमा 1,450 र स्याङ्जामा 1,496 गरेर 18,472 हुन्छ। यसमा चाहिँ हामीले टोटल रूपमा स्वास्थ्य कर्मीहरूलाई हामीले सबै जिल्लाको गरेर चाहिँ हेर्ने हो भनेदेखि 7,585 गरेको छौँ, अन्य कर्मचारीहरू 2,568, महिला स्वास्थ्य संयोजिकाहरू 4,445, सरसफाई कर्मीलाई हामीले चाहिँ 567 गरेको छौँ भनेदेखि, एम्बुलेन्स चालकहरू, सब वाहनको चालकहरू सहित गरेर चाहिँ हेर्ने हो भनेदेखि 156 चालकहरूलाई खोप दिएको छौँ, सुरक्षा कर्मीहरू जुन विभिन्न निकायमा हुनुहुन्छ उहाँहरू 152 सुरक्षा कर्मीलाई भएको छ भने, वृद्ध आश्रममा चाहिँ हामीले 471 दिएको छौँ, कारागारमा 1,913 दिएको छौँ भनेदेखि, अन्य कर्मचारीहरूमा चाहिँ 97 गरेर चाहिँ 18,472 हुनुहुन्छ।
डाक्टर साहब, अब यो बाँकी नागरिकका लागि खोप उपलब्ध गराउन प्रदेश स्वास्थ्यको तयारी कस्तो छ, यसपछिको योजना चाहिँ के बनाउँदै हुनुहुन्छ?
एकदमै महत्त्वपूर्ण कुराकानी गर्नुभयो। भर्खरै मैले तपाईँको फोन आउनुभन्दा अगाडि हाम्रो सङ्घीय मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको श्रीमान सचिवज्यूसँग पनि सल्लाह गरेको थिएँ। हामीले चाहिँ अबको तयारीको अवस्थामा हामी यसरी जाँदैछौँ भनेर चाहिँ गण्डकी प्रदेशको चाहिँ अपडेट गरेको थिएँ। मैले निरन्तर रूपमा चाहिँ हाम्रो गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय माननीय मन्त्रीज्यू, सचिवज्यू, प्रमुख सचिवज्यूहरूलाई यहाँको लेभलमा र माननीय मुख्यमन्त्रीज्यूलाई चाहिँ त्यो स्वाभाविक रूपमा चाहिँ यसको अपडेट छँदैछ। तर हामीले चाहिँ थोरै भ्याक्सिनको चाहिँ लजिस्टिक्सको हिसाबले सङ्घीय मन्त्रालयको श्रीमान सचिवसँग पनि मैले कुराकानी गरेको थिएँ। हाम्रो अब 11 जिल्लाको चाहिँ लिडरसिप अबको दोस्रो चरणको चाहिँ यो खोप सुरु गर्नको लागि चाहिँ तयारी अवस्थामा रहन हामीले माइक्रो प्लानिङ गरेको छौँ, गर्दैछौँ। जिल्लाको अवस्था कसरी गर्ने, कोल्ड चेन कसरी मेन्टेन गर्ने, ट्रान्सपोर्ट कसरी गर्ने र चाहिँ त्यसको सुरक्षणको हिसाबले, यही एफआईको म्यानेजमेन्टको हिसाबले चाहिँ कम्युनिटी लेभलमा हामीले हाम्रो सक्रियता र हाम्रो कुशलता कसरी चाहिँ ट्रान्सलेट गर्न सक्छौँ भनेर चाहिँ हामीले तयारी गर्दैछौँ। प्रत्येक जिल्लाको चाहिँ एउटा माइक्रो प्लानिङ आइसकेपछि त्यसलाई चाहिँ हामीले प्रदेशमा बसेर चाहिँ एउटा प्रदेशको एउटा टेबलमा राख्छौँ। त्यो पिक्चरले के देखाउँछ भनेदेखि आपूर्तिको हिसाबले कहाँ चुनौतीपूर्ण हुनसक्छ, कोल्ड चेनको हिसाबले, ट्रान्सपोर्टेसनको हिसाबले, मोबिलिटीको हिसाबले र त्यसको समग्र व्यवस्थापनको हिसाबले के हुन्छ भने चाहिँ हामी त्यसमा काम गरिराखेको छौँ। अब हामी केही दिनमै प्रदेशभरिको चाहिँ एउटा माइक्रो प्लान तयार हुन्छ र त्यो अनुसार बिल्कुल कुशलताका साथ काम गर्छ।
डाक्टर साहब, बजारमा एक प्रकारको नकारात्मक हल्लाहरू आउने गर्छन्, तपाईँहरूबाट स्वास्थ्य कर्मीहरूबाट सुने अनुसार निकै प्रभावकारी छ भनिएको छ, यो खोपको बारेमा आम नागरिकमा यहाँले के सन्देश दिन चाहनुहुन्छ?
यो एकदम महत्त्वपूर्ण कुरा हो। अबको अवस्थामा पनि अब कसैले यसलाई चाहिँ विचारको खेती गर्ने अवस्था हुनु हुँदैन। हामीले हाम्रो गण्डकी प्रदेशलाई, हाम्रो समाजलाई, हाम्रो परिवारलाई, सबै हामी सबै नै सुरक्षित हुन लागेको छौँ। यो यसको यति विश्वसनीयता छ कि यो खोप युकेमा लगाइएको छ, यो खोप मेक्सिकोमा, बङ्गलादेशमा, इन्डियामा, भुटानमा, मालदिप्समा, नेपालमा, अन्त धेरै विश्वका अरू देशहरूमा लगाइएको छ। त्यति मात्रै नभएर हिजै पनि काठमाडौँमा विदेशी राजदूतावासका प्रतिनिधिहरू, विदेशी नागरिकहरूलाई समेत यो खोप उपलब्ध गराइएको छ भनेदेखि हाम्रो विरुद्धमा, हाम्रो एउटा पक्षमा हामी छौँ, हामी सबै छौँ भनेदेखि अर्को पक्षमा एकजना मात्रै छ, एउटा मात्रै छ, त्यो पक्ष भनेको चाहिँ कोरोना मात्रै हो। त्यही भएर सबैजना व्यक्ति, समुदाय, सङ्गठित सङ्घ संस्थाहरू, हामी सबै एक भएर चाहिँ हाम्रो समाजलाई सुरक्षित बनाउनुपर्छ। यस्तो बेलामा गलत सन्देशहरू दिनु हुँदैन। हाम्रो समाज तरङ्गित हुन्छ, हाम्रा व्यवहारहरू तरङ्गित हुन्छ, व्यवस्थित हुनुपर्छ। त्यही भएर चाहिँ म सम्पूर्ण महानुभावहरूलाई यो बेलामा चाहिँ अत्यन्तै विश्वासका साथ, अत्यन्तै सद्भावका साथ र विजय भावका साथ चाहिँ यो खोप कार्यक्रममा चाहिँ संलग्न भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
तपाईँले आफै लगाएर सुरु गर्नुभयो नि हैन?
हजुर, गण्डकी अस्पतालमा माननीय मुख्यमन्त्रीज्यूले सुरुवात गरिसकेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले पहिलो लगाउनु भयो, दोस्रो मैले लगाएको छु, तेस्रो चाहिँ यहाँको आपूर्ति केन्द्रको निर्देशक किम खड्काले लगाउनु भएको छ। यसरी चाहिँ हामीले हाम्रो त्यो सन्देश दिएको छौँ, किनभने त्यो सन्देश दिनको लागि मात्रै लगाएको होइन कि, त्यो त विश्वसनीय प्रडक्ट हो
यो समयको लागि। हजुर, यो समयको लागि डाक्टर साहब धेरै धेरै धन्यवाद छ। तपाईँहरू आफ्नो काममा खटिनुहोस्, कामयाबी हुनुहोस्, शुभकामना छ, धेरै धेरै धन्यवाद।
थ्याङ्क यू। यस्तो यो विशेष अवस्थामा चाहिँ रेडियो अन्नपूर्णले जुन महत्त्वपूर्ण चाहिँ मेसेजिङ गरेको छ र सकारात्मक सार्थक सहयोग र प्रयास गरेको छ, यसको लागि चाहिँ म रेडियो अन्नपूर्णलाई विशेष आभार व्यक्त गर्न चाहन्छु।
नमस्ते।
नमस्ते हजुर।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर विनोद बिन्दु शर्माजी। यसै गरी कार्यक्रममा अब जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका कोल्ड चेन निरीक्षक ऋषिराम खत्रीज्यूसँग गरिएको यो कुराकानी। ऋषिराम सर नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार, धन्यवाद।
यो कोभिडको कहरको बीचमा गोर्खा जिल्लामा कसरी कामहरू भइरहेका छन्, के कस्ता प्रगति भइरहेका छन् सर?
गोर्खा जिल्लाको हकमा, कोभिडको हकमा सबभन्दा पहिला म आफै संक्रमित भए, संक्रमित त्यस्ताको बावजुद पनि हामीले गोर्खा जिल्लामा स्वास्थ्य कर्मी, त्यसपछि महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइमा संलग्न र एम्बुलेन्स चालक, त्यस्तै गरी सब व्यवस्थापनमा संलग्नहरूलाई हामीले प्रथम चरणको अभियान अन्तर्गत कोरोना खोप कार्यक्रम सञ्चालन गर्यौँ। 2077 मार्च 14 18 एउटा चरणमा सञ्चालन गर्दै जाँदा फेरि हाम्रो प्रगति 1050 मात्रै हुन पुग्यो। हाम्रो कार्ययोजनाको आधारमा जाँदा फेरि हामीले रिप्लानिङ गरी हाम्रो जिल्ला तराईदेखि हिमालसम्म अर्थात् सदरमुकामबाट 285 किलोमिटर माथिसम्म रहेको र एकतर्फ पैदल हिँडेर जान पनि 1 हप्ता लाग्ने र दोहोरी हिँड्दा 15 दिन लाग्ने, त्यो क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य कर्मीहरू यहाँसम्म आउन नसक्ने, जुन हाम्रो दुर्गम चुङनुब्री गाउँपालिकामा पर्दछ, सामाजाङ लार्के बजार, त्यहाँबाट आउन नसक्ने भइसकेपछि हामीले माउन्टेन चाइल्ड भन्ने एउटा संस्थासँग समन्वय गरेर हेलिकप्टर चार्टर गरेर पनि हामीले खोप कार्यक्रम सञ्चालन गर्यौँ।
सहर बजारबाट अलिकति दुर्गममा जाँदाखेरि त्यहाँका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको, सीमान्तकृत वर्गका नागरिकको अनुभूति चाहिँ कस्तो हुने रहेछ सर?
अब हिमपात हुने क्षेत्र र हामीले अहिले कार्यक्रम चलाइरहँदा पनि बेसिक हिमपात भइरहेको अवस्था, जनताको घर जहिलेमै आयो भन्ने त्यहाँका मानिसहरूलाई अनुभूति भयो।
ऋषिराम सर, कोरोना विरुद्धको खोप गोर्खा जिल्लामा कतिजनाले प्राप्त गरे?
जम्मा हामीलाई 2010 लागि प्राप्त थियो र हामीले प्रारम्भिक चरणमा 1587 लगाउने भन्ने प्रक्षेपण गरेका थियौँ। हामीले दर्ता गर्दा 1608 सूचीकृत हुनुभयो। हामीले प्रारम्भमा 1608 सूचीकृतहरूलाई लक्ष्य गरेर हामीले प्राप्त भएको 2010 डोजलाई चाहिँ कार्यक्रम सञ्चालन गर्दै जाँदाखेरि समापन गर्ने चरणमा पुगिसक्दा फेरि 1559 लक्षित वर्गहरूले खोप प्राप्त गर्नुभएको छ। लक्षित वर्गको पहिलो चरण समाप्त भइसकेको र अब हामी दोस्रो चरणमा प्रारम्भ छ र त्यसको तथ्याङ्क सङ्कलनको लागि लगत तयार गर्ने चरणमा लगत तयार गरेर दोस्रो चरणको खोप अभियान सुरु गर्न अगाडि गइरहेका छौँ।
हस् सर, यो जानकारीका लागि, कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि धन्यवाद। हामीलाई स्वास्थ्य कार्यालय गोर्खा खोप कोल्चेन शाखाको तर्फबाट आफ्ना कुराहरू जनसमुदायसम्म राख्न दिनुभएकोमा धन्यवाद दिँदै फेरि पनि यस्तो महान कार्यहरूमा यहाँहरूले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँसँग बिदा हुन चाहन्छु। धन्यवाद।
नमस्ते।
नमस्कार।
उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका कोल्ड चेन रक्षक ऋषिराम खत्रीज्यू हामीसँग कुराकानी गर्दै। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डिक प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको आजको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।